उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगबाट नमस्कार। उज्यालो 90 नेटवर्कमा हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेग प्रसारण हुन्छ। देशभरिका 17 एफएम रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेगमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेगको मंगलबारको श्रृंखलामा आज साहित्यकार युवराज नयाँ घरेको निबन्ध संग्रह एक हातको तालीबाट दुईवटा निबन्ध लिएर आएका छौं। प्रलयको नाम होइन सुनामी र चुराको छलाङ शीर्षकका दुई निबन्धहरू आजको श्रुति सम्वेगमा सुन्छौं। एक हातको ताली विक्रम सम्वत 2065 सालको मदन पुरस्कार पाउन सफल कृति हो। विद्यार्थी पुस्तक भण्डारले बजारमा ल्याएको यो निबन्ध संग्रहबाट प्रस्तुत छ निबन्ध प्रलयको नाम होइन सुनामी, अच्युत घिमिरेको आवाजमा।
उन्मादले आँखा तरेको बेला छ यतिखेर। हठात आएको उन्मादी आकस्मिकतासँगै तरङ्गिएको दृश्य, ती दृश्यका परिणाम बोलिरहेछन् अखबार, रेडियो र टेलिभिजनहरू। सधैँ घाइते ठानेको दिन छ, दिनभित्रै समाहित बिहान र साँझको क्रम छ। घाइते र मृत्युपूर्ण र पो म निरपेक्ष हुने गर्दथे सूचनादेखि। गोलीहरूको बढाई चलिरहेकै बेला आयो सुनामी, रोग अघिको संकेत भएर आयो सुनामी, व्यथा पहिलाको प्रहार भएर आयो सुनामी, औषधिभन्दा स्याहार अघिकै विध्वंस भएर आयो सुनामी। समय साँगुरिएको छ, हरेक घडी र दर्शनको व्याख्यानमा यसको सौन्दर्य सीमित छैन, उचाइ नखोजेर खुम्चिएको छैन कथावि। छाल र भूकम्प दुई अलग सन्दर्भसँग गाँसिएको एउटै खबर आयो, मृत्यु सुनामी छाल, इन्डोनेसियाको आचे प्रान्त। विद्रोह हुङ्कारेर बसेको थियो, भोक र अभावको हुण्डरी मचिएकै थियो। स्वतन्त्रताको नसाले लगारेर आचेवासीहरूका आँखामा नयाँ भूगोलको वैशालु सपना उदाएकै थियो। आफ्नो शब्दभित्रको सो अर्थले अंगालो हालेकै थियो त्यो भूमिमा, त्यही लाभा फ्याँकेछ भूकम्पले। धरती काँप्नुको आधार एउटै हुँदैन, भावना केही होइन भन्नेहरूको तर्क यतिखेर पराजित छ। सुन्नुभयो, समुद्रको स्वर र आँसुहरूले बोल्न नपाएको क्षण दुवै एउटै स्वरूप, रंग र जगतको परिचय बोकेका वस्तु हुन्। भूकम्प र छाल बराबरी अर्थ र सामर्थ्य बोकेर आएको छ सुनामी। मानिसका आँखामा समुद्रको मादकता उम्लिन्छ सधैँ, बाक्लो इच्छा र स्वप्न सुखलाई नदी ओरपरको पानीमा छप्लाङ छुप्लुङ पारेर शासन गर्ने मानिसको जमात नदेखेको भन्दिनँ म। हजार सपनालाई एउटै स्पर्शमा सुम्पेर पानीमय हुनुको महत्व बुझ्नेहरू नभेटेको होइन। सुनामी आयो समाचारमा, मृत्युलाई बकपत्र दिनेहरूको गोरेटो भयो सुनामी, दुःखहरूको विभत्स राग लहरिएर आयो सुनामी, अनुसन्धान र विवेचनाको सहयात्रामा उर्लियो सुनामी। कसले कसलाई शोक पोख्ने, कसको हात समाएर कति खोला तारिदिने, मात्र कुरूप प्रश्नहरूको छेउ कुरामा अनुहार छ सुनामीको। पानीको सभ्यता जीवन निकट छ, मानिसले पानीलाई गति र रीतिको समान लम्काई मानेर सश्रद्धा अभ्यर्चना गरेको छ यथाक्रम। नयाँ रहस्य र नयाँ ज्ञानको श्रेणी श्रृङ्खलाका फूलपात हुन् पानीका थोपाहरू। समुद्रको गर्भमा हल्लिएको लहर पानीमा गोलिएपछि बन्छ विषाक्त र विध्वंसक। सिङ्गो समुद्रको तटीय सभ्यता धराशायी भइरहेछ हरेक छिन्, सारा रुहाई र दुःखको घोर आवाज यतिखेर हावामा मिश्रित छन्, कम्पित स्थान ठिग्रिने क्रममा देखिएको छ। अखबारका अड्कलहरू आफैमा विरोधाभास लागिरहेछन्, हाम्रा आँखाहरू टेलिभिजनका ब्रेकिङ न्यूजका डाटा पढ्न अभ्यस्त छन्, प्रतिपल थपिएका मृत्यु र आँसुको समूहमा आश्रयको खोजी गर्छन्। कति भयावह छ तौलेर मर्नुपर्ने अथवा नापचोक गरेर मृत्युको मुखमा पस्नुपर्ने सुनामीको छालमा देखिएको एउटा दृश्य यतिखेर गाँठो परेर बसेको छ किलकिलेमा। एक्कासी छाल आयो, एउटी 12 वर्षकी छोरी र 5 वर्षको छोरालाई आँगनमा खाना खुवाउँदै थिए, बस्नु थियो, छोरी ठूली थिए, उसको जीवन उस्तै स्याहार गरोस्, छोरालाई च्यापेर दगुरे। टेलिभिजनमा एउटी आइमाई विपत्तिभन्दा बढ्ता बोल्छ आँसु। हो, वर्तमानको विध्वस्त संसारमा केही थिएन उसको। सारा परिवारलाई सुनामीले निलेपछि खबरको एक पंक्ति भयो उसको दुःख, जीवन जतिसुकै अर्थ र दृष्टिहरूको जन्जालमा परोस्। समयको व्याख्यानभन्दा अर्को हुँदै होइन, सहानुभूतिको घाम पानी पठाउन नसकिरहेको यो क्षणमा केही चित्रहरूले बौराउँछन् मलाई। मानिसलाई थाहा छ, निरन्तर मृत्युको खबर आउनु भवितव्य हुँदै होइन। यो खबर बढी असह्य छ, जहाँ जीवन सकिने संकेतले हरियो बत्ती बालेको बालेकै छ। एकसाथ भूकम्प र आँधीको उल्कापातले थेग्न नसकेको मानिसका मनको घाउबाट म सन्तप्त छु। हामी स्तब्ध भएर केही शब्द बोल्न आतुर छौं। दिनदिनै बस्तीहरू डुबेका छन्, बगेका छन् शहरहरू। यी दुवैको भयावह परिणाम हो, लाखौं मान्छेहरू मृत्युवरण गर्न पुगे। इच्छाहरूको पराजय र विनाशको विजय भएको समयका हामी दर्शकले लासहरूको गन्ती गर्ने औला नपाएर शून्यवत हुने परिवेशमा सारिरहेछौं पाइला। मृत्यु एउटै दर्जाको हुन्छ। अकालको वाङ्ग मुखमा पस्नुको अनुभूति सम्झने कुनै अनुहार समेत थिएनन् होला ती उदाउँदो घाम हेर्ने निर्दोष मनहरू। जेसुकै होस्, मान्छे मर्नु भनेको पूरै बेठिक। टेलिभिजनहरू होडबाजी गरिरहेछन् लासको खत देखाउन, अखबारको तानाबाना उस्तै चर्को, मृत्युको सूची बढाउन, रेडियोको धमास झन बेसमारी, मर्नेहरू थपिएकै संख्या बताउन पाए हुने। आँखामा सपना बिर्सेर भोलि बिहानको गाँसकल पनि हाम्रा लागि ठूलो वज्रपातै हो। छाल उर्लिरहेछ, रूखहरू बगेका बगेकै छन्, घरहरू पानीको सतह उक्लिएर जलाम्य भइरहेकै छन्। नदी वा समुद्र किनारमा उठेका लहरहरू कौतुक र रहस्य मानेर हेर्ने हुल त्यतिखेर बग्यो जब अझ नजिक गएर हेर्ने चञ्चल आँखामा सेलाएन रहरको श्रृङ्खला। पात भएर बगे मानिसहरू, घरका विश्वास र भरहरू मानिसभन्दा चाँडै बिलाए पानीमा। मृत्युको नमिठो बोलीमा रुवाई मुस्काएर उभियो। बजारमा हात समाएर हिँडिरहेको एउटा जोडी हुत्थ्यो सुनामीको भेलमा। देख्दा देख्दै मृत्यु स्वीकार्य भएर तैरियो लासको रूपाकृतिमा। जताततै सोत्राममा छन् ढली परेका ज्यानहरू। सधैँ जितेको शरीरमा यतिखेर अट्टहास थियो अवसानको। जताततै लडेका लासले सिङ्गो देशलाई सुरक्षा र याचनाको कुनै मूल्य नराखेका होइनन्। निरीक्षण गर्नेहरूले कति बुझे यो स्तब्ध र विभत्स दृश्यलाई। मर्नेहरू मरे, निष्कर्ष त यति मात्र होइन, हुँदै होइन नि। यदि अन्तिम निष्कर्ष नै मान्ने हो भने मानिस हुनुको ठूलो चिन्तन किन गर्नु, के का लागि गर्नु र कतिन्जेल गर्नु? लह लह बाली बगेको छ, आवश्यकता पर्छ लेदो बालीलाई। यो नमिलेकै हो, पाक्न लागेको बालीमा असिना परे के गति हुन्छ? खोज्ने ओर्ने गहिरो सत्य हो यो, भोकका अगाडि चन्द्रमा पनि त रोटी हुन्छ, तीर्खाका सामु आँसु पनि त पानी हुन्छ नि। सुनामी केवल छाल, जमिनसँग गाँसिएको मानिसको सभ्यताले गहिरो घाउ पाएर एकपटक थला पर्यो। मन बुझाउने ठाउँ नभए पनि आफू बाँचेको सत्यताको फराकिलो प्रमाण छ रुनेहरूको उपस्थिति। यो मृत्युको रित्तो क्षणमा विपत्ति मात्र भनेर नपुग्ने चित्र छ जहीँ तहीँ। टेलिभिजनमा यो बोली छ, आमा र बाबा बगेर जानुभयो। एउटी सानी केटी रुखको चेपमा तीन दिनसम्म अड्केर बाँची छ। अबको बसाई बगरको ढुङ्गाभन्दा किञ्चित मौलिक र पृथक छैन। समस्या नाचिरहेछ छमछमी त्यो हिलामे बगरमा। मानिसहरू एउटाको अनुहारमा मरेका देखिए सूचीमा, अह मान्दिन म, अनुहार प्रतिरको आश्रयमा झन बढी मरेका छन् मानिसहरू। सभ्यता रीति नै यसरी नै हो नि, संस्कृतिले निर्विकार हुने यसरी नै हो नि। सुनामीलाई सम्बोधन अब फेरबदल छ क्रमशः, समाजशास्त्र, अर्थशास्त्र वा न्यायशास्त्रको रूपान्तरण हुनेछ। मृत्युको त्यो बजारमा, शहरमा र गाउँमा नयाँ आँखाले नहेरी भएकै छैन, समाजको अनुहारमा ट्याप पटासिएको आशा र घुर्मैलो पोतो। रुनेहरूका आफ्नै तर्क छन्, रुवाई सुन्नेहरूका आफ्नै तर्क छन्। यी दुवैका बीचमा लासहरूका खातमा चढ्न नपाएका फूलका थुङ्गाहरू तरिरहेकै छन् निरन्तर समुद्रका धमिला छालहरूमा। माटो भएको छ सपथोक, जीवनका सबै पाटोमा छ खडेरी र अनिकालको जुहारी। बाँचेको गर्जना र बाँच्न सकेको गर्वको बेग्लै अहम फेरि देखा परेको छ। केही बाँकी नरहेको अत्यासको बादल मात्र मडारिरहन्छ घरिघरि। आकाश हेरेर रुनु र चिच्याउनु मात्र दिनचर्या भएको छ आचेवर पर्वको दुनियाँमा। छालले बगायो धेरै थोक, थेग्रिन कमै सके, हावामाथि सम्मन उडे जहाजका रङ्गीन मस्तुलहरू। लहरमा पर्नेहरूका लागि मस्तुल समाते लक्ष्य नै थियो, तर पानीमा पिँध भेट्नु कसरी? अन्तिम रहस्य त्यही हो, पिँध भेटेको आफ्नै तर्क र तामझामले यतिखेर यताउता पाइला सारेकै छ। भेटियो मृत्युको जुलुस भेटियो। एउटा दृष्टिविहीन ल्याफल्याफी भिजेर घरदहबाट निस्कँदै भन्छ, चस्मा बग्यो मेरो, म किन बाँचेँ? सुनेको छु सबै हस्पिटल बगाएको छ छालले, अब कहाँ पाउने होला चस्मा? मोटो चस्माकै सहारामा बाँचे थियो। आँगनमै दुनियाँको घाम पानी थियो, सन्तानहरूका समुद्रका सिपी बटुलेर भोक मार्थे पालै पिलो। अब त्यो मिल्दो जीवन आघातमा परेर शून्यवाद भयो, दह भो घर, आँगनमा परेको समुद्र थुप्रियो, फड्केर नागिने दुःखको गल्छी जम्बै समाप्त भएको दृश्य छ। हो, बाँच्नेहरूको आफ्नै राग, सपना र व्यग्रताले फन्को मारेकै छ नि। लासभित्र मुटु चल्न बिर्सेर आफै खोज्नुको आर्तनाद छ यो भयाकुल भूमिमा। आफू खोज्नु भनेको आफ्नो परिवार अनि मान्छेलाई सहायताको औँलो दिनु हो। देखिरहेछु यो मानवीय बोली जडवत छ। धर्मका सिद्धान्तहरू छन्, जीवनशैलीहरूमा जेलिएर चल्ने पुरानो पद्धति समेत छ, तर जालमा पर्नुको विज्ञान सम्मत चिन्तन साधारण कदापि होइन। सुनामीले धर्मका अर्थहरूमा फेरि पर्गेल्ने शक्ति दिएको हुनुपर्छ अनुमान मेरो। भूकम्प आयो र समुद्र उठलियो, संसारमा दिनहुँ भइरहेको मानिसको आत्महत्या र दमनको श्रृङ्खलाभन्दा केही भिन्न अवस्थाको स्वरूप हो। मर्नेहरूको अपराध थिएन, ती बाँच्नुको एकसुरे स्थितिभन्दा बेग्लो दर्शनका पुस्तक पल्टाइरहेका थिएनन्, कदापि थिएनन् तिनले। उदाउँदा र डुब्दा घाम देखाउने ससाना टहरा खोलेर बसेकी एउटी थाई आइमाई फुकेट रिसोर्ट धराशायी भएको देखाउँछे र बिर्सन्छे रुन समेत। बीबीसीको समाचारदाता निकै पछि लाग्यो त्यो बिरहिणीको बोली सुन्न। अह, कुनै आवाज र रुवाई निकाल्ने भीषण ताकत देखिएन उसमा। बामेसर्ने बच्चा छाल देखेर झन कुद्यो त्यतै, तर नफर्किएको क्षण छातीमा बोकेर त्यो आइमाई बाँचेकी छ। अब बीबीसीको प्रत्यक्ष प्रसारणमा बोल्नु कसरी त्यसले? कुन आवाज निर्भयता साथ भन्नु त्यसले? कुन तस्विर र क्रमबद्ध सुनाउनु त्यसले? छातीमा सबै गुमेको स्थितिको घाउ छ, तर ओखती छँदै छैन। फेरि निर्माण हुने र नयाँ जीवनका डोबहरू, सभ्यताको मानचित्रमा खन्ने पौरख लर्तरो छैन, आफ्नै पराजयको ध्वनि कान भएर गएको छ छातीमा। सबैले हारे पनि मनले जितेपछि विजय त्यत्तिकै हुन्छ। सुनामीको सर्वनाशी लहरले विश्वको केही चिन्तनमा निश्चय नै परिवर्तन ल्याएको छ भन्ने अड्कल गरेको छु मैले। हरेक पिँढी र सत्ताको गजुरमा मानिसको मूल्य स्थापित हुनुपर्ने। मानिस रोएको चोट छ, चोटहरूमा थला परेर सुनसान भएको सभ्यता समुद्रको क्रोध मात्र त होइन, केही विवेचनाहरू स्वयं आउँछन्। केही मूल प्रश्नहरूको ढाकछोपले मानिसको मूर्ख्याई निमिट्यान्न हुने विश्लेषण गरिँदैछ आजभोलि। आमा पानी लिन गएकी सानी केटीको एउटा विश्वास छ, त्यो विश्वास पर बेग्लै यथार्थ छ। छालले हुत्याएर सानीकी आमा निकै टाढा लासको संख्यामा गणना भइसकेकी छ। सुनामी छाल एउटा भ्रम र यथार्थको साझा घटना हुनेछ केही समयका निम्ति। जीवन सत्य र भूलको बाक्लो पर्दामा उभिन विवश अनुहार लाग्नेछ केही कालका निमित्त। जताततै समाप्ति, पराजय र विध्वस्त श्रृङ्खलाको थुप्रो देख्दा संवेदनाको बोली त्यतिकै शान्त बन्दो रहेछ। जहाँसुकै विकास रोकिएर विनाश चुलिएको चर्तिकला पाउँदा सभ्यतामा विशेषणको खाँचो हुन्छ टड्कारो। एउटा बहिरो हिलामेबाट निस्किएर कोलाहलको अर्थ लगाउँछ, उसले भोगेको विपत्तिमा ती सबै भय र त्रास्तीका फगलेटा उस्तै छन् भन्ने प्रमाणहरू देखिन्छन्। अर्थात् हिलोमा पुरिएकासम्म होलान्, मरिसकेका होलान्, र यी र यस्तै प्रश्नका तरङ्ग छन्। उसको अनुनय पनि यो थियो, मेरो शून्य यन्त्र बग्यो, मरे तुल्य भइयो नि। संकट सामु लालच पाल्नेहरूले जे भने पनि लाचारी सिवाय केही देखिँदैन। टेकिरहेको जमिन र खाइरहेको घाँस हठात खोसिएपछि नयाँ संसार बनाउने संयन्त्र गतिशील हुन असहजै हुन्छ। त्यसपछि फेरि हरियाली, नदी किनारका रमाइला तटहरू अनि बगैँचाहरू बन्नेर बनाउने धुनको अपेक्षा हुन केही समय लाग्छ नै। एकपटक माटोमा पुरिएका अवशेषले न्याय पाउन् अनि पो नवीन सिर्जनाको शङ्खघोष हुन्छ, फेरि अग्लिनो राम्रो नरिवेलका सुरिला बोटहरूले। जसले जीवनका उदात्त क्षणहरू डुब्दो घाम र उदाउँदो बिहानी खर्चेरै हातमुख जोड्ने व्यवसाय बिताए थियो, त्यही दिनचर्यामा प्रलयको भुमरी थोपरिएपछि दर्शनका पंक्तिहरू होकुनेले जीवन संघर्षको अर्थ बुझाउन सक्लान् र प्रकृतिको लय हो यो। वातावरणविदहरूले बोल्ने गरेको पुरानो फाइलको रङ खुइलिसकेको छ। रङ खुइलेको सिद्धान्तमा परिमार्जन र परिष्कृत तर्कहरू आचे प्रान्तका परेली पुस्न सक्षम भएको देखिएन, देख्दै देखिएन। परिणाम हेर्नेहरूले भने हात फैलाएर माग धनीका सामु, मर्नेहरूका सामूहिक स्वर तैरिए हाम्रा लासहरू जमिनमा गाडिदिनु, पौडेर पारी पाखा पुगेकाहरूले भने हामीलाई हाम्रा घरहरू दिलाइदिनु, छालमा उत्तिनेहरूले एक स्वर बनाए हाम्रा शरीरमा औषधि दलिदिनु, लहरको भुमरीमा उक्सु मुक्सिएर बाँच्नेहरू बोले हराएका सन्तानको टुङ्गो लगाइदिनु। थुप्रो थुप्रै माग र आवश्यकता छ। सुनामीको प्रहारपछि मानिसले मानिस चिन्ने र चिनाउने सघन क्षण हो। भूकम्प र सामुद्रिक आँधीको सहयात्रा कुनै दिन बस्ती थियो, सहर थियो र जीवनशैलीको यौवनको मिठो महक मात्र थियो भन्ने ओठहरूले नयाँ पाठ सिकेको हुनुपर्छ। सुनामी सम्वादबाट सहनशीलताले मात्र चल्ने समय रहेन अथवा विद्रोहको तुमुल ध्वनि उरालिहाल्ने उत्साह समेत बिथुलिएको स्थिति छ जताततै। निरुपाय हुनु भनेको साह्रै बेठिक। भत्केका घर टहराहरू हात्ती लगाएर मिलाएको चाँजो पाँचो यन्त्रमा निर्भर हुने चेतनालाई शिक्षा हो। पानीका लागि हानथाप हेर्दा मानिसको मृत्युको विशद चिन्तन फेरि हुनुपर्ने ठान्नेहरू छन्। अँगालो मारेर सुतेकाहरू उठेनन्। खाँदै गरेकाहरूले पूरा घाँस निल्न पाएनन्। आफूलाई ऐनामा हेर्नेहरूले हेरिसकेका थिएनन् पूरा। चुम्बन अधुरै थियो, अधुरै सम्भोग र अधुरै प्राप्ति। सुनामी प्रलयको नाम होइन, हुँदै होइन। मेरा घर वरिपरि स्कुले केटाकेटी आउँछन् र भन्छन् सुनामीको घाउ आफ्नै ठान्नुहोस्। केही आशा र अपेक्षा राखेर सहयोगको हात फैलाएका तिनले विपत्तिको चित्र तिनले देखाएका हुन्। भोक, युद्ध, महामारी र द्वन्द्वको विपक्षमा भोट मागेका हुन् ती कलिला केटाकेटीले। मानिसको पक्षमा तिनीहरूको अभियानले अभिभूत भए म। सबभन्दा ठूलो सिद्धान्त, मानिसको पक्षमा मानिस सक्रियै छ, मौन छैन। मानिसको आँसुलाई यन्त्रले पुस्ने धृष्टता नगरिएकै राम्रो। यही गुप्ती तर्कना साना नानीहरूले सुनामी पीडितहरूका लागि स्वर उराल्दा भनेका इशारा हुन् भन्ने मान्यता मभित्र स्थापित छ। भूगोलका हरेक कुनामा आफ्नै र मौलिक गतिहरू रहेकै छन्। मानिसका विचार र संस्कृति, भाषा र चरित्र, योजना दृष्टिकोणहरूमा पृथकताले जरा हाले पनि मानवीय नाताको अन्तर्यात्रा पुरानो हो, प्राचीन हो। त्यही प्राचीनताको चमकमा मानिसको सम्बन्ध प्रिय रहेको छ, आत्मीय रहेको हो र मौलिक रहेको हो। विश्वास गर्नेहरूलाई त्यही नाताले गहिरो अर्थ दिन्छ र सिकाउँछ बाँच्न। यस सुनामी यस्ता सम्बोधन जंगलदेखि साइबर युगका थुप्रै चरणमा मानिसले नगरेको होइन, कतै वितण्डा र विध्वंसले पाइला सार्न नछाडेको पनि होइन। अहंकारको पालिसमा सबैले आफ्नो रूपको ख्याल गर्दै गरेनन्। सबैभित्र बढी पर्ने मानिस पनि हो। प्रदूषण, परीक्षण, अव्यवस्थित प्रयोग र प्रकृतिलाई नोक्सान गर्ने चेष्टाहरूको प्रतिफल हो नि सुनामीको छाल। मानिसको विवेकमा परिवर्तन आवश्यक मात्र होइन, अत्यावश्यकै छ। अन्यथा प्रलयहरूको क्रम बढ्नेछ, महाप्रलय मच्चिनेछ। झण्डै 2,00,000 मान्छे मृत्युको मुखमा परेको सन्तप्त यो क्षणमा दुई थोपा आँसु पुस्ने मान्छे मन बोलेको हुँ म। सुन्दर पृथ्वीलाई चाहिने पनि मान्छे नै हो। संहारको अर्को नाम होइन सुनामी।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा निबन्धकार युवराज नयाँ घरेको निबन्ध संग्रह एक हातको तालीबाट निबन्धहरू सुनिरहेका छौं। केही बेर पछि अर्को निबन्ध चुराको छलाङ लिएर आउँछौ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, झापाको एफएम मेची टुन्स, बर्दिवासको रेडियो दर्पण, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी तनहुको माधी सेती एफएम, फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। यस्तै रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी युवराज नयाँ घरेको 2065 सालमा मदन पुरस्कार प्राप्त निबन्ध संग्रह एक हातको तालीबाट निबन्धहरू सुनिरहेका छौं। श्रुति सम्वेकको अर्को निबन्ध सुनौ, चुराको छलाङ।
पाइन कपाल काट्न, लामो कपाल पाल्नै सक्दैन म। जुल्फी रहर कहिल्यै पालिन, कानतिर थोरै घोसेको लाग्यो कि कपाल मुठार्ने सकसकले लगारिहाल्छ मलाई। महिनामा एकपल्ट कैचीसँग मेरो केसको मस्का मस्के पर्छ। जाडो, गर्मी उही र उस्तै मानेर कपाल मिलाउनै पर्छ मैले, नत्र सिङ्गो शरीरमा दुई मनको जाँतो बोकेको हैरानीले खेदिरहन्छ। ठिक छ पुसको, नङछुरी चल्ने ठण्डी, टोपीले नथेगेर गलबन्दी गुथेर मान्छेको पाइलामा न्यानोपन बसेको छ। स्याट चलेर खाल्डोमा छिनछिन काँडा उम्रिरहेछन् भर्र तैपनि कपाल काट्नै छ मैले। टाउकाको भारी नबिसाई दुनियाँको खोजखबर गरोस् कसले। नारीका हातले पुरुषका केस काटिन्छन्। आइमाईहरूले खोलेका ब्युटी पार्लरमा पुरुषको समेत कपाल काट्ने गाईगुई कताकति सुनेथे। सम्झना छैन यतिखेर त्यही आशयको सूचना कुन चाहिँ अखबारमा पढेँ मैले। अनुमानका अनेक नाकामा खैखबारी गरे अह सम्झनै सकिन। आकाश पातालका गुजुल्टा फुकाए अनि अखबारको नाउँ छोपियो किलकिली मुनि कञ्चट वरपर आइमाईको सैरुन सम्झन्छु खुबै। घाँटीमा अडिएको छ भोलि स्मृतिको चिनु बानु बताउन कमजोर भइयो त। सोध्छु मनको म्याप पल्टाउँछु हेर्छु काट्नु छ कपाल सफासिनित त हुनु छ बस्नु छ सुखघरीको सिंहासनमा। अब खोज्न थाले महिलाहरूको सैरुन। नारी आनीबानीमा पुरुषको सिङ्गार कस्तो होला। चुलो चौका बाहिर आउने हिम्मतीलाई आइमाईका स्वर सुन्ने उत्कट मेरो रहर छ। भर्खरै समयले एक्लै अनौठो र क्रान्ति मानेका यी दृश्यहरूसँग साक्षात्कार मेरो भयो। आफू हिँडेका डोब वरपर ती मुठभेडी महिलाको दीप्ति यस क्षण यो छातीमा छ छपक्कै छैन त्यो ठाउँ खोजिरहेको छु। असन कुपन्डोल बौद्ध कालीमाटी लाजिमपाट डोले एकनाशले अह भेटिएन। कपाल काट्ने काम ठेगाना नपाएर गलेको छु फतक्कै। जीवनवृत्तिका लम्पसार फाँटहरू कति हो कति। आइमाईका जगल्टा लुचेको हेरेर तमासेहरूको ताँतीले मेरो पिँढी छ भरि भराओ। आइमाईका घुच्चुक हान्ने जमातको स्वागतले रन्केको छ मेरो आँगन। हाम्रा घर समाजमा छन् थुप्रै थुप्रै आइजेहरू। बहिनी पहिलोपटक पर सर्दा आमा कति धेरै तात्तिनु भयो। बित्थामा मैले खानु पर्यो दुई चारलाबाट। स्कुलबाट घर आइपुग्दा बयरको रुखमुनि घोत्तेर बसिरहेथी बहिनी। म उसँगै टाँसिएर बसेँ र फकाउन थालेँ उसकै अँजुलीका फूल मकै। आमाले देख्नु भएन अनि पापको भासमा म परेँ भन्ने अत्यासले उहाँ आत्तिनु भए रहेछ। पहिलो खेप नसुने भएकी बहिनीले दाईको मुख हेर्नै नहुने अपराधले कहालिएर कति धेरै रोई होली त्यो सानी। मसँग छैन कुनै आश्वासनको सही छाप छैन छँदै छैन। आइमाई हेर्ने आइमाईको एकहोरे समाजको चस्मा पुस्ने कसले। एक खेप आँगनीमा चिच्च्याउन मन छ मलाई कपाल काट्नु छ मैले। आँखा तरेर हेर्नेहरूले आइमाईको जीवनमा यौवनको कम्पन बढ्दा देख्दा रहेछन्। परम्परागत उन्माद जस्तो मूर्छा जस्तो कपाल काट्दा दुई चार कुराको हैरानी छ छ। मुन्टो उठाउने र तल पार्ने दिक्क थोरै हुन्छ र दायाँ बायाँ गर्दाको झिँझो फेरि उस्तै। चिसो पानीले कानका जर्नी भिजाएको र गर्दन पिल्साएको नमिठो खिपाई त्यत्तिकै हुन्छ मेरो। कहिलेकाहीँ त कपाल काट्नेहरूको हातबाट यी जावल खोसुँ खोसुँको सनकमा रगत भुल्किन्छ मेरो नसामा। सोचेँ आइमाईहरूको सैलुनमा नहोला त्यस्तो। नारीहरूको हातबाट यसपालि काटौँ न त कपाल लौ लौ। अनि खोजी पसेको सैलुन त्यो भेग खोजिरहेकै छु। मानिसहरू खुलेर नबोल्ने बेबिचारिणीहरूको बस्ती सोधे जस्तो बेसीहरूको बथान खोजे जस्तो परिवर्तनको घाम्रो चाहन्छु म। कट्रिएर बस्ने संस्कारको परिन चिच्याएर ठूला नारा उरालेर कुन झुपडीमा नवाफी ठाँटबाँट भित्रियो एकाएक रन्केर सेलाइहाल्ने हलुङ्गे पनि होइन म। विचारको ब्याडमा परिवर्तनको बिउ छरौँ। हुटुटी छ यही सानो चेष्टा छ यही अल्पक्रान्ति छ यही। अरू धेरै सपनाका तुइनमा बितेको छैन मेरो साँझ बिहान। यस्तै झिना तर तिखा सुइराले समाजका सैन खटिरा फुटाउने तागत छ भन्छु म मेरो रगतमा। देशका आँखामा आइमाईको मान मतिनी तो केवल एक औँला भएको किटानी दिनहुँ देखेको छु मैले। आफ्नै सुरतालमा छ दुनियाँको घाम पानी। लेखाजोखा दुरुस्त हुन सकेको छैन। मैले हाँसिरहेको वर्तमानमा वादी र प्रतिवादीले सुटुक्क सल्लाह गरी नालिस दिएको समय छ यो घडी। आफ्नै अवगालमा छु म उता पूर्णेको जलमल्ल यता औँसीको कोलाहल। व्याख्या गर्नेहरूका चस्माले कहेको वृत्तान्तमा तथ्य कति छ सत्यको साँध कति छ तर दाग भेटिन्छन् जताततै। जडताको एक आँखामा आइमाईको परिभाषा पुरानै छ थोत्रै छ र छरपस्टै छ। म्याडोनाले भनिन् रे म आमा बन्न चाहन्छु मेरो कोख भर्ने बलियो पुरुषको तागतिलो वीर्य चाहिएको छ। त्यस्तो युगमा आँखा खोलेको छु मैले। रूपान्तरणको फेरिस्त लामै हुन सक्छ, परिवर्तनको सूची ठूलै हुन सक्छ। शङ्का र दण्डको एउटै अनुसूचीले आइमाईको जीवनको घडी रुग्ण छ प्राय, चुनौतीको स्वर आएकै हो। उता विधुवालाई स्वयम्वरको माला गाँस्न दिए। दुलाह दुलही मध्ये एउटाले मर्नुपर्छ भन्ने विश्वासकै दैलामा उभिएर सास फेरिरहेको छु म। कपाल काट्न खोजेको पाएकै होइन। आइमाईहरूको सेलुन उनीहरूको फूल भएको छ, जवान मर्दले थिचिएको चुपचाप मौन र पराजयको पगरी गुथेर बाँचेको खोरण्डो परिचय छैन नारीहरूको सेलुन। खबर बुझ्न खोज्दा उपहासको र्याली बिर्सन सक्दैन मेरो कञ्चटले। युगले रोगी परेलीमा हुर्काएकै छ फोहोरी दृष्टि, कसले पखालिदिने ती चिप्राहरू। झिर जस्ता वचन खप्ने छँदैछ दुनियाँ, बाण हान्ने समाजको संख्या पनि आफ्नै खालको छ। डम्म बसेको क्विनेटोमा बसेर गुलेली हान्नेका देखिँदैनन् हात, चौरमा रक्त मुच्छेल छातीमा झण्डा ओढाउने बथानको उपस्थितिले दुखेकै छन् घर गाउँ। ल्याप्रोस्कोपी गरेर आउने भएकी भाउजूलाई हजुरबाले भन्नुभएको थियो खसी भएकी आई मैले पिण्ड बटार्नु हुँदैन। अटक गरियो भाउजूलाई, उहाँले सन्तान नपाउने अपरेसन गरेर आउनुभएको कुरो थाहा पाउनुभएछ हजुरबाले। तर दाइले तर्क व्यवहार र आधुनिकताको नरम बिछानामा बसाउन सक्नु भएन हजुरबालाई। घरमा श्राद्धे भत्कियो, मन भत्कियो, सम्बन्ध भत्कियो, देशका धेरै परिवारमा बसेको छ पैराको मुस्लो। आइमाईहरू कसरी कपाल काट्दा रहेछन्, अनुभवको सम्पत्ति जोड्न मन छ। मनमिल्दो साथीलाई भने युरोप अमेरिका पानी पँधेरो जस्तो छ, उसलाई निश्चय नै उदात्त हुनुपर्छ उसको साथी। सिंहको शरीर बेच्दा पो धेरै फाइदा हुन्छ, कपाल काट्ने कामले कहाँको आमदानी हुन्छ र निष्ठुरतामा नाङ्गियो। श्रमको कदर, शिवको सम्मान, पसिनाको पूजा, समर्पणको श्रद्धा, कर्मको आधार के यो धक्कुबासको उडन्ती गफ मात्रै हो त? पढालुहरूले नै निरक्षरलाई धकेले भाषमा ठूलो छटपटी छ छातीभित्र। खुल्दुली उत्तिकै हुटुटीका झ्यालडोका खुल्दा छन्, फेरि खुल्दा छन्। आइमेहरूको वास्तविक फड्को देखिरहेको छु बल्ल बल्ल, तथापि विराट चहल पहल होइन। यो समाज आफूलाई पाँच कदम अगाडि नै छु भन्छ, तर अनेक निशंसता हेर्दा दस कदम पछाडि नै रहेको अस्वीकार गर्ने ठाउँ नै छैन। यसको उदाहरण नखोज्नुहोस्, अनन्त र अथाह प्रमाण देखाउन सक्छु म। जसले हरेक छिन आँसुका लेग्रा पुछिरहेका हत्केला देखिरहेको छ त्यसले आँखाका भिजेका कोष देखाउन नसक्ला त? शङ्का नगर्नुहोला, साइकल कुदाउँथे गाउँकी गोमा। गोमा दोहोरी आङ्की निकै जोदाह थिए, कपर्ती खेल्न, छेलो हान्न, पौडी खेल्न रिपु र रुख चढेर छिमल्थी हाँगा बिगा। रुखमुनि घाँसबाट उड्ने खुइले बुढाहरू गोमाका बजराटी नितम्ब हेरेर थुक सर्काउँथे तालुमा। नजिकैका बाँस र बडहरका आँगामा पाउलेर समय बुढिन्थ्यो, तन्नेरी हुन्थ्यो। गोमाको मादकता बस्तीभरि फक्रिन्थ्यो, मानिसका ओठमा त्यसको स्वाद बसेकै छ। छोक्रिएर धरोधरमा उसले गाउँमा तन्नेरीहरूलाई हरबर तोरी खेलाई खेलाइरहे। गोमाको बिहे पनि भयो, साइकल कुदाउनेको झिल्ली च्यातिएको हुन्छ। त्यस्तै वाइफाईसँग बिहे गरेर छोराले बित्यासै पार्यो, अब वंश पनि सुहाउने भयो। एउटै गाउँ भयो गोमाको घरमा, त बाटा बाटामा भेटिन्थे उसका ससुरा सरापेको र धारे हात लगाएको मुद्रामा। गिजोलियो गोमाको दोहोरो आङ, रस सुक्दै गयो। छोक्रै छोक्रा ज्यान बोकेर उटोलाइरहे, कानुनको तर्जुमा हुन छोडेन। यता जगल्टा लुस्ने प्रक्रिया झन्झन बढ्यो। लथालिङ्ग बथाभङ्ग गोमाहरूको अस्मिता मूल्यहीन भएर गएको हेर्छु म गाउँभरि बस्तीहरू। गोमाहरूको सैलुन छैन सहरमा, उस्तै छ यहाँ पनि उनीहरूको पाकेको छ्याल्ला ब्याल्ला शरीर। उत्तर थिएन कतै, विद्रोह थिएन कुनै, मानव विरुद्धको कुनै स्वर थिएन। ज्ञान विज्ञान र दर्शनले मान्छेमा कुनै ज्वारबाट उठाइरहेको थिएन। चोइटा चोइटी छन् र जोडेर हेर्छु। आइमाईहरूका दुई आँखामा दुई खाले आकाशको रङ थियो, आकार थियो र मौसम थियो। आखिर गोमा गाउँ भाँडाको फत्तुरमा खेदी आइमाईलाई आँसुको लास्ट किस, त्यो पनि डिप्ली केही बुजुर्गहरूको थेत्रो टिप्पणी। मैले काट्न पाइरहेको छैन, सेलुन नभेटेको पीडामा भुटभुटेकै छु। केही नारी आनी बानी बुझ्ने रहस्यम्म हो, तर थेत्तराहरूले अर्थ लगाइसके अनगिन्ती। म तिनको तेस्रो आँखाको कर्के हेराइलाई सक्दिनँ सम्झाउन। हो, दुई नजरसँग आँखा जुधारै कुरा गर्न सक्छु म। निधारमा बढेकै छ कपालको बाली। काठमाडौँमा ट्याम्पो चलाइरहेका आइमाईको मान थापन गर्छु म। तिनको सिप र कदरको अर्चना गरिनुपर्छ भन्छु। ती योद्धा आइमाईको विवशताले नि परिवर्तनको बाटो समाएको मान्छु म। भाषण नगर तिनको पसिनामा, कार्यपत्र नलेख तिनको श्रममा, प्रतिवेदन तयार नगर तिनको कर्ममा, दुनियाँलाई ढाँटे पनि आफूलाई त नढाटन। मन्थन र सेमिनारको आयोजना कसैले नगरे हुन्छ, पटुकी कसेर स्टेरिङ चलाइरहेका अद्वैंशी तिलहरी अनुहारको समर्पणलाई पुजे पुगिगो नि। कपाल काट्नु छ, खोजेर थाक्नु भएकै छैन सैलुन। नभेटेको हैरानीमा पैतालामा ठेला उठेको बिर्सनु पनि कसरी, खोज्न छोडेको छैन। यो खोजाइमा ठूलो क्रान्ति छैन, समर्थन छ सानो, अर्थात् नारी विद्रोहको हातेमालोमा झिने भए नि सहभागिता। तराईका राजमार्गमा अचेल एउटा रमाइलो दृश्य देख्छु म प्राय। थाहा छैन अरू हृदयले त्यो सिनको कसरी गरिरहेछन्, निफन नाफन अथवा गरेकै छैनन् कि, आस गर्छु शून्य अवस्था नहोला। आइमाईहरूले काठको बक्सा टेकोमा अड्याएर बेचिरहेछन् चटपटे। बाफ्रे, नेपाली आइमा यस्तो परिवर्तनको सङ्घारमा। गरूङका शब्द र व्याख्यानको श्रृङ्खलाले समानताको समाज बन्ला, परिवर्तनप्रति न्याय ठहरिएला, एकाकी दुनियाँका खेसिटिउरी पचाएर चटपटे बेच्ने नेपाली आइमाईको दुस्साहस कसले भन्छ ख्यालख्याल। यो क्रान्ति होइन, यो विद्रोह होइन, यो विप्लव होइन, यो चुनौती होइन, यो बगावत होइन, यो चोरौला ठड्याई होइन। एकसाथ भन्छु हो हो, सेलुन नभेट्दाका लहरा हुने, तर पहरा गर्जिरहेछन्। हिंसाको लम्काइ छ, अझ नारी संसारको बाटोघाटो, कोख यौवन र भोक निर्भय रहेन कहिल्यै, दराब बनेर समय उभिएको छ हाम्रा आइमाईहरूका खुट्टामा। गैडाकोटमा एउटी अद्वैंशी मनिराई र हतारी र फतफताई, दाई घण्टा भोग्नुहोस्, 100 रुपियाँ दिनुहोस्। अब आग भए म, साथी थियो त्यही भेगको रैथाने, ऊ गहिरो गहिरो त्यो आइमाईलाई चिन्दो रहेछ। मित्रले फतौरीको वेदना फर्र बतायो, लोग्ने सेनामा थियो, माओवादीको एम्बुसमा परेर मर्यो, छोरो माओवादीमा थियो, सेनाको सर्च एन्ड डेस्ट्रोयमा परेर मर्यो। यो जीव बेचेर भुँडी भर्छे, कानै फुट्ला जस्तो भयो मेरो, ठुक्क हाम्रो देशप्रेम। रगतको आहालमा पगरी खोसा खोस, तरबारको धारमा आँसुको किनबेच, खुर्सीको झडपमा टाउकाहरूको तारो हनाई, यसबीचमा परिवार हाँकेर बसेका नेपाली आइमाईहरूको गर्वको मूल्य न अस्मिताको सम्मान। युद्धको अगाडि विजय मात्र विषय हुन्छ, पराजयको पोल्टामा आँसु मृत्यु र विध्वंसको खातै खात हुन्छ, जसलाई सर्वथा आइमाईहरूले बोकेकै हुन्छन्। युद्धको घोषणा आइमाईहरूको निरपेक्ष हुन्छ, यो ठोकुवा पहिलो र दोस्रो विश्वयुद्धको हो कि तेस्रो विश्वयुद्धले बिमती राख्ला र यसको पक्षमा जारी छ शवयात्रा। फेरि पनि भोका अनुहारको लासमाथि भोका मलामीहरूकै ताँती भित्र कता कता दुख्छु र फेरि आइमाईहरूको हिक्कामा थला पर्छु म। समयको सिँढीमा पाइला बढाउन छाडेको छैन अन्धविश्वासले, अह छँदै छैन, कति हेर्नु अन्धविश्वासको बुई चढेर हिँडेको पत्रु समाज एउटा भुमरीबाट निस्क्यो र अर्को आँधीमा परेका छन् हाम्रा आइभाइहरू। समाज छ आँसुका लेग्राले गालेको, सिना झपटीले मासु गिजोलेको समाज खित्काएर हाँसेको हाँसेकै छ 24 घण्टा। परिवर्तित मानिएको दुनियाँले कानसम्म बेइमानीपूर्वक हाब्रो च्यातेर बिर्सेको छैन जगत हँसाउन। दलदल र ढापमा हिँडाउन खोज्ने माफियाको औँलो समाएर हाम्रा नेपाली आइमाईका पैताला कसरी पुग्न सक्लान् कोमल कार्पेट टेक्न। मेरो मनमा जस्ताको जस्तै छ जिज्ञासा, ठेक्का पट्टा र उधारो प्रवृत्तिले को बचेको छ र जुलुसका हात, युद्धका नीति र चुनावका कार्यक्रम सबै सापट्टि लिएर चलाइएको छ। नारी विवेचनाको सिद्धान्त यसबाट अछुतो छ भन्ने दावी कसको होला र? जुनले पखालेको पिँढीमा सुनले ढपक्क ढाकिएर जीवनको सुभाष कम्काउनेहरू छन् कति? इलमको खिल्ली र पेसाप्रतिको अनास्था मान्ने ठूलै दुनियाँलाई ताती ताती गरी हिँडाएकै हौ हामीले। नारीको कर्मलाई निन्दा गरेर नथाक्ने टोल बढेर विकास क्षेत्र बनेको छ। कपाल काट्नु छ, नारीहरूले चलाएको सेलुन भेटिरहेको छैन। पुरानो थोत्रो र मक्किएको आकाशमा बाँचेको पश्चिम नेपालको दुनियाँ जसरी बुझे पनि भयो, परिवर्तनको यो निरन्तर दृश्यलाई आइमाईले खेत जोति भूकम्प आउँछ उहिलेदेखि सुनेको कुरो यो। तर पश्चिम पहाड़का खेत पाखामा अचेल हली बाउसे र लाठे सबै आइमाई नै बनेका पाइन्छन्। मर्दहरू जंगल कि परदेश गएपछि ती पाखा भित्तामा आइमाईले हलो समाउनै पर्यो, नार्नै पर्यो गोरु, डल्लेठो समात्नै पर्यो त्यहाँ। समाजले बिस्तारै छातीमा परिवर्तनको शङ्खघण्ट बजेको स्वरलाई ठाउँ दिँदो रहेछ। वात्ता आउने छालले बढ्दा खैला बेला ल्याउँछ, गतिलो र गम्भीर प्रभावभन्दा अनपेक्षित तरङ्ग ल्याउने तथ्य छ मसँग। यो चेतनाको डाकलाई शिर उठाएर मानेको छु मैले, यो आमूल रूपान्तरणको जुलुसलाई अन्तस्करणदेखि नै श्रद्धा गरेको छु मैले, यो अनमोल परिवर्तनको नारालाई हृदयदेखि नै अर्चना गरेको छु मैले। सभ्यताको घुम्तीमा ब्रेक लगाउन मिल्ने गतिमा साधन कुदाउने इसारा देऊ, अन्यथा दुर्घटनाको पहिरोमा पर्नेछौँ हामी सबै। कपाल काट्ने चिन्तामा सेलुन खोजाईको रफ्तार रोकेको छैन। भुइँ कोरेर न युगको इज्जत रहन्छ, घुम्टोमा छोपिएर परिवारको फोस्रो आडम्बर न बाँच्छ, औँला टेकेर लज्जाको रेखा न हाँसिरहन सक्छ। शील स्वभावको गलत र भ्रमित व्याख्यानमा आइमाईको अस्तित्व कसरी बाँचिरहन सक्ला? आफ्नै सामु पस्केको छु यो प्रश्न। टोल टोलमा खुलेका सेलुनमा सीमा पारेका मान्छेले वर्षेनी लाखौं रुपियाँ हाम्रा कपाल काटेर उतै पुर्याउँछन्। मर्दा पर्दा वा महिनै पछि नेपालीले कपाल कटाएर धेरै रुपियाँ दस गजा पारेका भोजतिग्रालाई सहर्ष दिने गरेकै छन्। यो रक्तमुच्छेल क्षणमा हाम्रो आधा आकाशले भाग्यकै भरमा डगमगाइरहने छाती विद्रोहको कुनै औला उठ्नु पर्दैन? फरियाकै फेरमा समयका प्रश्न खेपिरहने चुपचाप चुपचाप यस बेला चटपटी बेच्ने गोमा गैंडाकोटीहरूका हातमा कैंची र काइयो थमाइदिन पाए, थोरै श्रममा धेरै आए, आफ्नो धन आफ्नै हत्केलामा हुन्थ्यो। मसँग मेरै समाजले फड्को मार्ने पाइलाको जोश छ, अब चुराले छलाङ मार्नै पर्छ। के यस्ता जोसहरूलाई देशले वातावरण बनाउन सक्दैन? बादल फाट्ने दिनको प्रतीक्षा छ, घाम उदाउने बेग्र पर्खाई छ, तुवालो हट्ने उत्कट कुराई छ, रोएर बस्ने परिधिलाई आँसुले नै छोड्छ। खोइ सेलुन, आइमाईले खोलेको सेलुन यो सहरमा नखुलेको कि नभेटिएको? हठात खिन्नतामा सिंहको समयको फक्लेटो हेर्छु र हेरिरहन्छु। एउटी आइमाईबाट निचोरिएर आएको म, आइमाई अर्थात् आमाहरू, आमाहरूको हातबाट नखोस माया। हरेक मायामा गाँस, मातृत्व र भविष्यको सुन्दर संसारले गति पाइरहेको हुन्छ। आइमाईहरू हाँस्दा हाँस्दा रोहन् तर रुदा रुदा हाँसुन् भन्ने सिद्धान्त कसैले निर्माणै नगरे जाति। कपाल काट्नै छ, सेलुन नभेटेको चिन्ताको असाधारण क्षणमा आफू बाँचेको लागिरहेछ मलाई। सेलुन खोज्ने आँखामा पुरानो दृष्टि त नहुनुपर्ने।
कार्यक्रम श्रुति सम्वेकमा भर्खरै वाचन गर्यो युवराज नयाँ खरेको निबन्ध चुराको छलाङ। यसलाई हामीले एक हातको ताली निबन्ध संग्रहबाट लिएका थियौं। यो संग्रह 2065 सालको मदन पुरस्कार पाउन सफल कृति हो। निबन्धकार युवराज नयाँ खरेका संवेदनाका स्वरहरू मुरहतको वरिपरि, मकुण्डाको मन, काठमाडौँलाई कोर्रा, नीलडाम, अनान पहाड़मा फनफनी, एक हातको ताली लगायतका निबन्ध संग्रहहरू प्रकाशनमा आएका छन्। उहाँ राष्ट्रिय प्रतिभा पुरस्कार, उत्तम शान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार र अमेरिका स्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको उत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित हुनुहुन्छ। हवस्त, श्रुति सम्वेगमा आज वाचन गरिएका निबन्धहरूबारे तपाईँका केही प्रतिक्रिया, सल्लाह, सुझाव वा विश्लेषण भए हामीलाई लेखेर पठाउनुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेक, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, र इमेल ठेगाना हो sshruti@unn.com.np। आउँदो साता आजको दिन आजकै समयमा कृष्ण धरावासीको आत्मकथा समावेश भएको उपन्यास आधा बाटो लिएर आउँछौ। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा हामी विश्वेश्वर प्रसाद कोइरालाको उपन्यास बाबु आमा र छोरा प्रसारण गर्दछौ। त्यसबेलासम्मका लागि प्राविधिक साथी दिनेश निरौला र विशालजीत पालिकेसँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।